यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। पहिरोमा परि स्याङ्जा र पाल्पामा 11 जनाको मृत्यु, 5 जना बेपत्ता, अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना। कोरोना भाइरस संक्रमणबाट आज काठमाडौँ उपत्यकामा 617 जनाको मृत्यु, नेपालमा संक्रमण मुक्त हुनेको संख्या 50,411। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भइरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। 19औं सार्क शिखर सम्मेलन चाँडो गर्ने गरी विकल्प खोजी गर्न सार्क सदस्य राष्ट्रहरूलाई परराष्ट्र मन्त्री प्रदीप गेवालीको आग्रह। र विश्वभर 5,16,00,000 भन्दा बढ़ी मानिस कोरोना भाइरस र प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको अन्तर्राष्ट्रिय रेडक्रसको तथ्याङ्क। समाचार अब विस्तारमा। अविरल वर्षापछिको पहिरोमा परि स्याङ्जा र पाल्पामा 11 जनाको मृत्यु भएको छ भने अन्य 5 जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका 14, तमादीमा एकै परिवारका 9 जना र कालीगण्डकी गाउँपालिका 4 एकजना गरी 10 जनाको मृत्यु भएको हो। पहिरोमा परि तमादीका 48 वर्षीय माया नेपाली, 60 वर्षीय सानु नेपाली, 30 वर्षीय दीपक नेपाली, कुलदीप नेपाली, 9 वर्षीय विवश नेपाली, विनिता नेपाली, 1 वर्षीय बालक शिशिर नेपाली र उमाकला नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा पुरिएकी 17 वर्षीय मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका 4 गौतम डाँडामा पहिरोमा पुरिएर 16 वर्षीय विष्णु दमाईको मृत्यु भएको छ। त्यहाँ पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। यस्तै पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर 2 फोक्सिङ कोटमा पहिरोले घर बग्दा एकै परिवारका 5 जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहे पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले 2 फोक्सिङ कोटमा 3 घर पुरेको छ भने अन्य 17 घर जोखिममा रहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पाकै रम्भा गाउँपालिका वडा नम्बर 3 सुरुङ डाँडामा पहिरोले घर पुरिँदा 27 वर्षीय मोतीसरा गहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब परीक्षक मदन गिरीले जानकारी दिनुभयो। कपिल वस्तुको बाणगंगा नगरपालिकाको कोइली नदीले कजुवे तर्ने क्रममा जीव बगाउँदा बेपत्ता भएका 2 मध्ये अर्घखाँची घर भएका केशव भाट छेत्रीको शव भेटिएको प्रहरीले जनाएको छ। खोजी गर्ने क्रममा जीव बगाएको ठाउँदेखि 3 किलोमिटर तल सुठौली स्थित नदी किनारमा छेत्रीको शव फेला परेको र 1 अझै बेपत्ता रहेको प्रहरी निरीक्षक अर्जुन ढकालले जानकारी दिनुभयो। अझै केही दिन वर्षा जारी रहने र बाढ़ी पहिरो आउन सक्ने भएकाले उच्च सावधानी अप्नाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा बस्न आम नागरिकलाई गृह मन्त्रालयले आग्रह गरेको छ। आज र भोलि नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगंगा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुने बाढ़ी पूर्वअनुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली, कोशी, कन्काई, कमला, बागमती नदीमा पानीको बहाव बढ़ने भएकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। आज राति देशभर सामान्यदेखि पूर्ण मौसम बदलिरही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ। वर्षाका कारण रूपन्देहीका नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ। तिनाउ, दानव, रोहिणी, कञ्चन लगायतका सबैजसो नदीहरूमा पानीको सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। तिनाउ नदीको बहावले कटान गर्दा रूपन्देहीको रानीगंज स्थित सुकुम्बासी बस्ती जोखिममा परेको प्रहरीले जनाएको छ। बाढ़ीले मर्चबार क्षेत्रको समसरी माई गाउँपालिकाका केही गाउँ डुबानमा पारेको छ। डुबान भएको क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीले उद्धार गरेर सुरक्षित स्थानमा सारेका छन्। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको र यो क्रम शनिबार बेलुकासम्म रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री प्रदीप गेवालीले दक्षिण एसियाली क्षेत्रका जनताले जीवनमा महसुस गर्न सकिने परिवर्तन ल्याउन सार्क प्रभावकारी एवं परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्ने बताउनु भएको छ। आज आयोजित सार्कका मन्त्री स्तरीय भर्चुअल बैठकमा मन्त्री गेवालीले सार्कका सबै सदस्य राष्ट्रहरूलाई सकेसम्म छिटो 19 शिखर सम्मेलन गर्ने विकल्पको खोजी गर्न र सार्कलाई नयाँ गति दिन आग्रह गर्नुभयो। कोरोना भाइरस संक्रमणका कारण आज काठमाडौँ उपत्यकामा 600 थप 17 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 12 पुरूष र 5 महिलाको मृत्यु भएको जानकारी दिनुभयो। संक्रमणबाट काठमाडौँका 4 जना, भक्तपुर र धनुषाका 2-2 जना, मोरङ, झापा, सुनसरी, रौतहट, धादिङ, तनहु, दाङ, कपिलवस्तु, नवलपरासीका 1-1 जनाको मृत्यु भएको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 453 पुगेको छ। यस्तै आज 54 जिल्लाका थप 1497 जना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या 69,301 पुगेको मन्त्रालयले जनाएको छ। आज काठमाडौँमा 609, भक्तपुरमा 51 र ललितपुरमा 95 गरी काठमाडौँ उपत्यकामा 755 जना संक्रमित थपिएका छन्। हाल 71 जिल्लामा 18,437 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 9,823 जना होम आइसोलेसन र 8,614 जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी गम्भीर लक्षण भएका 232 संक्रमितको आईसीयू तथा 28 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै संक्रमणबाट आज 457 जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या 50,411 पुगेको छ। त्यस्तै 500 भन्दा बढी संक्रमितहरू रहेका जिल्ला काठमाडौँ उपत्यकाका 3 सहित मोरङ, सिराहा, चितवन र रूपन्देही रहेका छन्। निषेध आज्ञा समाप्त भएपछि काठमाडौँ उपत्यकामा संक्रमणको दर तीव्र गतिमा वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ। आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना नभएका कारण संक्रमणको दर वृद्धि भएकाले कोरोना संक्रमणलाई सामान्य रूपमा नलिन आग्रह गर्नुभयो।
निषेधाज्ञा समाप्त भएको केही दिनमा नै काठमाडौँमा संक्रमणको दर तीव्र रूपमा बढेको छ। संक्रमित संख्या मध्ये करिब 50% संक्रमित काठमाडौँ उपत्यकामा नै भएको पाइन्छ। संक्रमण बढ्नुको प्रमुख कारण जनस्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना नगर्नुले नै हो। हामी धेरैले कोरोनालाई बिर्सँदै गएर यस्तो व्यवहार त गर्न थालेका छैनौ। हामी धेरैलाई यो कुरा केही होइन भन्ने भ्रम पर्न गएको हुन सक्छ, जुन आफै अर्को खतराको संकेत हो। यदि मैले सतर्कता नअपनाए मेरो परिवारलाई कोरोना संक्रमण सर्ने कारण म नै हुन सक्छु भन्ने कुरा सदैव दिमागमा राख्नु पर्दछ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना संक्रमणका कुल संक्रमित मध्ये 50% संक्रमित काठमाडौँ उपत्यकामा रहेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप तयार हुनासाथ नेपालमा ल्याउन आवश्यक तयारी भइरहेको जनाएको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भारत, चीन, रसिया, अमेरिका लगायतका देशमा विकास भइरहेको कोरोना विरूद्धको खोप नेपालमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिनुभयो। सचिव अर्यालले तेस्रो चरणको परीक्षणका क्रममा रहेका खोपहरूको क्लिनिकल परीक्षणका लागि समेत विभिन्न कम्पनीहरूबाट अनौपचारिक प्रस्तावहरू आइरहेको बताउनुभयो। नेपालमा खोप तथा औषधिको प्रयोग सम्बन्धी विद्यमान कानूनले परीक्षणको क्रममा रहेका खोप तथा औषधिहरू प्रयोग गर्न निषेध गरेको हुनाले तत्कालका लागि भने परीक्षणका क्रममा रहेका खोपहरू उपलब्ध हुन नसक्ने सचिव अर्यालले स्पष्ट गर्नुभयो। बैठकमा सांसदहरूले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी नभएको संसदीय उपसमितिले ठहर गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा अध्ययन गर्न समितिद्वारा गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाको स्थलगत अनुगमन पश्चात वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा तीव्र रूपमा रूख कटान भइरहेको निचोड़ सहितको प्रतिवेदन पेश गरेको छ। उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा नीतिगत कानूनी तथा दिगो वन व्यवस्थापन लगायतका विषयमा विभिन्न 28 बुँदे सुझाव समेत समितिमा पेश गरेको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले केन्द्रीय कारागारबाट अस्पताल पुर्याइएका कैदीबन्दी रामलखन जयसवालको मृत्युको सम्बन्धमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका पदाधिकारीसँग छलफल गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरूले कैदी बन्दीको शंकास्पद मृत्युका सम्बन्धमा वीर अस्पतालले स्पष्ट पार्नुपर्ने धारणा राख्नु भएको थियो। बैठकमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका उपकुलपति डाक्टर देवनारायण शाहले कैदी बन्दी रामलखन जयसवालको अस्पताल ल्याउनु अगाडि नै मृत्यु भइसकेको जानकारी दिनुभयो। उपकुलपति शाहले जयसवाललाई कारागारबाट किन ढिला अस्पताल ल्याइयो भन्ने जवाब वीर अस्पतालले दिन नसक्ने बताउनुभयो। कोविड 19 को सम्बन्धमा सरकारले गरेका काम कार्यवाहीको अनुगमन गर्न गठित उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले प्रारम्भिक प्रतिवेदन आजै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घरतीलाई हस्तान्तरण गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा नेकपा सचिवालयको बैठकले संवैधानिक नियुक्तिहरू गर्ने विषयमा आफूलाई संलग्न गराएको भन्दै यस्तो क्रियाकलापले संवैधानिक निकायको गरिमा अन्त्य हुने उल्लेख गरिएको छ। यस्तै कांग्रेसले हुम्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति मार्फत स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै सीमा मिचिएकै छैन भनेर ठोस अध्ययनको आधार बिना धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको उल्लेख गर्नुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले सामाजिक सेवाका नाममा स्थापित संस्था नाफामूलक बन्न नहुने बताउनु भएको छ। सामुदायिक वन उपभोक्ता महासंघले 41 सामाजिक सेवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री गुरूङले सामाजिक सेवाका नाममा नाफा कमाउने र समाजमा थप विकृति फैलाउने काम गर्ने संस्थालाई कार्यवाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै सामाजिक सेवा दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आजै भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले कोविड 19 कारण प्रभावित अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वा औषधिको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। खाद्यान्न बाली भन्दा नगदे बालीबाट राम्रो आमदानी हुने भएपछि सल्यानका किसानहरू पछिल्लो समय नगदे बालीको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। थोरै क्षेत्रफलमा लगाइएको अदुवा र बेसार खेतीबाट मनज्ञ आमदानी हुने भएपछि उनीहरू व्यावसायिक खेतीतर्फ लागेका हुन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै बेसार खेती शुरू गरेको कालीमाटी गाउँपालिका 4 का किसान हरिबहादुर खटकाले बताउनुभयो। विगतका वर्षहरूमा अदुवा बेसारले बजार नपाउँदा निराश बनेका किसानहरू पछिल्लो समय राम्रो मूल्य पाउन थालेपछि व्यवसायिक खेतीमा लागेको कालीमाटी गाउँपालिका 1 का केएस सिंह राउतको भनाइ छ।
35 क्विन्टल कातो बेचियोस्, 5 क्विन्टल ती किटी बनाएर बेच्छु। दोस्रो पनि जग्गामा मैले बेसार खेती लगाइरहेको छु।
अन्य बाली भन्दा नगदे बालीको रूपमा रहेको अदुवा बेसारबाट राम्रो आमदानी लिन सकिने भएपछि पछिल्लो समयमा सल्यानका किसानहरू अदुवा बेसार खेततर्फ आकर्षित भइरहेको कृषि विकास कार्यालय सल्यानको भनाइरहेको छ। सल्यानमा 1720 हेक्टर क्षेत्रफलमा अदुवा र 325 हेक्टरमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो।
यसबाट 25,800 मेट्रिक टन करिब करिब हाम्रो उत्पादन देखिन्छ अदुवाको। बेसारको हकमा 325 हेक्टरमा बेसार लगाइएको थियो भने यसबाट 3150 मेट्रिक टन चाहिँ बेसार उत्पादन भएको छ। 15 मेट्रिक टन प्रति हेक्टरको दरले अदुवा उत्पादन हुन्छ।
सल्यानमा अदुवा बेसार खेती वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत जोन कार्यक्रम सञ्चालन भइरहेको छ। अदुवा बेसार जस्ता नगरे बाली विस्तार गर्न सरकारले अनुदान भन्दा कृषि ऋणको व्यवस्था गर्न सके व्यवसायिक खेतीमा लागेका किसानलाई थप हौसला र प्रोत्साहन मिल्ने थियो कि। दीपक शर्मा, रेडियो नेपाल, सल्यान।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने संघीय तहका 11,160 जना सरकारी कर्मचारीलाई जनही 5,000 रूपियाँ जरिवाना गर्ने निर्णय गरेको छ। अख्तियारको आज बसेको बैठकले सम्पत्ति विवरण समयमा नबुझाएको भन्दै 2,504 निजामती कर्मचारी, नेपाल प्रहरीका 111, शिक्षक 7,613 जना र अन्य 1,432 जनालाई जनही 5,000 जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा काम गर्ने 554 जनालाई पनि कार्यवाही गर्न सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाइएको अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो। स्थानीय तहका 4,534 जनाले पनि सम्पत्ति विवरण नबुझाएकाले जनै 5,000 जरिवाना गरी सम्पत्ति विवरण भर्न लगाउन भनिएको अख्तियारले जनाएको छ। 12,16,000 नक्कली नोटसहित दुई जनालाई प्रहरले पक्राउ गरेको छ। बाराको सिमरावनगढ नगरपालिका 9 बसबरियाबाट बारागढ़ी गाउँपालिका 5 बलिराम चौधरी र भारतको बिहार मोतिहारी घर भएका सन्दीप कुमारलाई प्रहरीले पक्राउ गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर 5,16,00,000 भन्दा बढ़ी मानिस कोरोना भाइरसको महामारी र विभिन्न प्राकृतिक विपत्तिको दोहोरो मारमा परेका अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित मध्ये बाढ़ी, पहिरो, हावाहुरी, खडेरीको चपेटामा परेका छन्। सन् 2020 विश्वभरका कोरोना भाइरस र प्राकृतिक विपत्तिबाट प्रभावित मध्ये हालसम्म एसियाली क्षेत्रका मात्रै सबैभन्दा बढ़ी 80% रहेको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ। दक्षिण एसियाली मुलुक भारत र बंगलादेशका मात्रै 4 करोड़ मानिस कोरोना भाइरसको महामारी र बाढ़ी पहिरोको चपेटामा परेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,82,800 पुगेको छ। पछिल्लो 24 घण्टामा 3,15,700 जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या 3,37,15,000 पुगेको छ। पछिल्लो समय संक्रमण दर र मृत्युदर उच्च रहेको भारतमा कुल संक्रमितको संख्या 57,37,200 पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या 91,204 पुगेको छ। अमेरिकामा कुल संक्रमितको संख्या 71,42,000 पुग्न लागेको अवस्थामा 2,06,516 जनाको मृत्यु भएको तथ्याङ्क छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा आफू पराजित भए पनि सत्ता नछाड्ने बताउनु भएको छ। राष्ट्रपति भवन व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले हुलाकबाट हुने मतदानमा आफ्नो असन्तुष्टि रहेको बताउँदै आगामी निर्वाचनको परिणाम सर्वोच्च अदालतबाट छिनुफानो हुने अवस्था आउन सक्ने बताउनुभयो। अमेरिकाका धेरै राज्यहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिन हुलाकबाट मत दिने व्यवस्था गर्न लागेपछि ट्रम्पले आपत्ति जनाउँदै आउनुभएको छ। अब आर्थिक समाचार।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साताको दुई दिन विदा दिने प्रस्ताव मन्त्री परिषदमा लैजानका लागि आवश्यक तयारी शुरू गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बिहिबार बसेको बैठकले दुई दिन विदाका लागि अध्ययन कार्यदल बनाउने निर्णय गरेको र उक्त कार्यदलले प्रस्ताव तयार गरे लगत्तै मन्त्री परिषदमा पेश गरिने मन्त्रालयले जनाएको छ। कोविड 19 का कारण पर्यटन क्षेत्र थला परेपछि आन्तरिक पर्यटन प्रवर्धनका लागि साताको दुई दिन विदा दिने प्रस्ताव अगाडि ल्याइएको मन्त्रालयले जनाएको छ। बैठकले पशुपति मन्दिर र लुम्बिनी क्षेत्रलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाएर खोल्ने प्रस्ताव सीसीएमसीमा पेश गर्ने निर्णय पनि गरेको छ। नेपाल र इजरायल बीच यही असोज 14 गते श्रम सम्झौता हुने भएको छ। इजरायलको नर्सिङ क्षेत्र अस्पताल नर्सिङ होम दिवा सेवा केन्द्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो। मंगलबार बसेको मन्त्री परिषदको बैठकले इजरायलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको थियो। दुई देशबीच श्रम सम्झौता भएपछि सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जानेछन् भने नेपाली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउनेछन्। यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका व्यक्तिले मात्र इजरायलमा रोजगारीको अवसर पाउने इजरायल स्थित नेपाली दूतावासले जनाएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार 5 अंकले बढ़ेको छ। बिहिबार शेयर बजार 1561 बिन्दुमा पुगेको छ भने 193 कम्पनीका 2,23,00,00,000 रूपियाँ बराबरका शेयर किनबेच भएका छन्। साताको कारोबारको अन्तिम दिन सर्वाधिक नाफा कमाउने प्रायजसो जल विद्युत कम्पनी रहेका छन्। पछिल्ला केही दिन यता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ। बिहिबार सुनको मूल्य 1,200 रूपियाँले घटेर छापावल सुन प्रतितोला 93,100 रूपियाँमा कारोबार भएको छ। बिहिबार चाँदीको मूल्यमा पनि प्रतितोला 70 रूपियाँले गिरावट आएर प्रतितोला 1,120 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार अजय बमबाट।
नेपाल क्रिकेट संघले आगामी डिसेम्बरमा विश्व क्रिकेट लीग 2 अन्तर्गतको एक त्रिकोणात्मक सिरिजलाई नेपालमा गर्नका लागि पहल गर्ने भएको छ। क्यानको कार्य समितिको बैठकमा 2021 धेरै प्रतियोगिता खेल्नुपर्ने भएकाले त्यो मध्येको एक प्रतियोगिता डिसेम्बरमा गर्नका लागि प्रस्ताव गर्ने योजना बनाएको हो। कोरोना भाइरसका कारण नेपालले आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत खेल्नुपर्ने 3 सिरिज स्थगित भए। आईसीसीले नै नाबिया स्कल्याण्ड र पीएनजीमा खेल्नुपर्ने 3 सिरिज अर्को वर्षका लागि सारेको थियो। अब नेपालले 2021 नै 9 त्रिकोणात्मक सिरिज खेल्नुपर्ने अवस्था रहेको छ। त्यसमा 3 सिरिज 2020 सरेका मध्ये छन्। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले कार्य समितिको बैठकको निर्णयमा मैत्रीपूर्ण खेल भनेर भनिए तापनि त्यो प्रतियोगिता आईसीसी विश्वकप लीग 2 अन्तर्गतको एक सिरिज हुने बताउनुभयो। यसका लागि क्यानले आईसीसीसँग प्रस्ताव गर्ने र राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयलाई पनि पत्रचार गर्ने भएको छ। क्यानले अघिल्लो वर्ष नै नेपाल क्रिकेट लीग गर्ने योजना बनाएको थियो। त्यसका लागि आन्तरिक तयारी पनि गरिसकेको थियो। विभिन्न व्यावसायिक घरानासँग कुरा अगाडि बढाए पनि अन्तिम समयमा कोरोनाले असफल भएको थियो। तर यो वर्ष भने क्यानले एनपीएललाई विशेष तरिकाले बनाउने योजना बनाएको छ। यसका लागि 5 करोड़ भन्दा बढी बजेट लाग्न सक्ने अनुमान गरिएको छ। युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले क्रिकेटर ललित भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ। काठमाडौँको ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारात भण्डारीको अवस्था बारे मन्त्री विश्वकर्माले अस्पताल पुगेरै जानकारी लिनु भएको हो। मन्त्री विश्वकर्माले ललितको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारका तर्फबाट सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ। ललित गत साता कञ्चनपुरको झलारीमा उनी चढेको मोटरसाइकल र मिनी ट्रकसँग ठोकिएको थियो। दाहिने हात र खुट्टा दुवैमा चोट बोकेका ललितको शल्यक्रियापछि अहिले जनरल वार्डमा राखिएको छ।
अब मौसम सम्बन्धी जानकारी। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर 5 का केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको र अन्य प्रदेशहरूका 1-2 स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र कर्णाली प्रदेशका 1-2 स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र नदीमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरहरूमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। काठमाडौँको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 59.9 मिलिमिटर। पोखराको अधिकतम 22.9 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 59.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 35.2 मिलिमिटर। र दिपायलको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस र वर्षा 5.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पहिरोमा परि स्याङ्जा र पाल्पामा 11 जनाको मृत्यु, 5 जना बेपत्ता, अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना। कोरोना भाइरस संक्रमणबाट आज काठमाडौँ उपत्यकामा 6 सहित थप 17 जनाको मृत्यु। नेपालमा संक्रमण मुक्त हुनेको संख्या 50,411। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भइरहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। 19 सार्क शिखर सम्मेलन चाँडो गर्ने गरी विकल्प खोजी गर्न सार्क सदस्य राष्ट्रहरूलाई परराष्ट्र मन्त्री प्रदीप गेवालीको आग्रह। र विश्वभर 5,16,00,000 भन्दा बढ़ी मानिस कोरोना भाइरस र प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको अन्तर्राष्ट्रिय रेडक्रसको तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।